اللهم صل على سيدنا ومولانا محمد معدن الجود والكرم وعلى آل محمد وبارك وسلم. مرکز تصوف آستانہ اقدس سرکار خواجہ قطب الدین با اختیار کاکی سے. یہ تصوف کا خادم آپ کی علمانہ خدمت کے لیے پھر سے حاضر ہے. آج کی بات چیت کا عنوان ہے فرمان غوث اعظم. سرکار غوث پاک نے کیا فرمایا اور کیوں فرمایا اور اس کے پیچھے حقیقی مقصد کیا تھا؟ اس بات کو سمجھنے کے لیے ہمیں پھر پہلے کچھ سمجھنا پڑے گا. اس میں سب سے پہلے تو ہمیں یہ سمجھنا پڑے گا کہ کتابوں کی دو قسمیں ہوتی ہیں. ایک قسم ہوتی ہے جسے کہتے ہیں سوانح عمری. وہ سوانح عمری میں کسی بھی اللہ کے ولی کا شجرہ مبارک، والد کا نام، والدہ کا نام، پھر دادا دادی کا نام، کہاں پیدا ہوئے، یہ سب کچھ ہوتا ہے. یہ ڈیٹیل ہوتی ہے، اس کا تعلق انفارمیشن سے ہے اور لوگ اسے نالج سمجھتے ہیں اور پھر سیدھا ان کی کراماتوں پر بات آ جاتی ہے، انہوں نے یہ کیا وہ کیا. جھوٹی کتابیں ہوتی ہیں یہ. امامہ جھاڑا، اشرفیاں نکل پڑیں گی. ایسی بہت ساری کتابیں اللہ کے ولیوں کے بارے میں لکھی ہیں. تو وہ کتابوں کی قسم ہوئی اللہ کے ولی کے بارے میں لکھی ہوئی کتاب، جو اس کی موجودگی میں نہیں لکھی گئی، اس کا فرمان نہیں ہے. کیونکہ اگر اس کی موجودگی میں لکھی جاتی وہ منع کر دیتا، یہ جھوٹ کیا لکھ رہا ہے. دراصل پبلیشر کو، کتابیں چھاپنے والے کو، اس بات سے کوئی مطلب نہیں ہے کہ وہ کتاب قوم کو کہاں لے جا رہی ہے. اس بات سے اسے کوئی لینا دینا نہیں ہے. اسے تو معلوم ہے سراسر جھوٹ ہے. بی بی سیدہ کی کہانی وہ تو مشہور کرے گا، گھروں میں بھی پڑھی جائے گی، عورتیں پڑھیں گی بھی. بی بی چٹ پٹ، بھائی مراد، فلانا ڈکانا، کلونجی کے چمتکار، مرنے کے بعد کیا ہوگا، قبر کی پہلی رات، آخری رات، اس کا بزنس ہے بھائی. وہ ہماری نبض پکڑ کر کتابیں چھاپتے ہیں. ہمارے ایک دوست ہیں، ان سے بات چیت ہو رہی تھی تو انہوں نے بتایا، بھائی جو بھی میرے پاس دلی سے باہر کا آرڈر آتا ہے اس میں یہ آخر میں ایک لائن لکھی ہوتی ہے کہ تعویذ وغیرہ کے بارے میں کوئی کتاب نہیں آئی ہو تو 100 ڈال دیں. ایسا آرڈر آتا ہے جب آرڈر آتا ہے تو. مجھے بڑی ہنسی ہے. مفہوم یہ ہے بات کا کہ پبلیشر کو صرف کتاب بیچ کے منافع کمانا ہے. اس سے، اس کتاب سے ہزاروں لوگوں کے ذریعے لاکھوں کروڑوں لوگوں کے کیا خیالات بنتے ہیں، اس سے پبلیشر بالکل یہ ذمہ داری نہیں اٹھاتا، کیونکہ اس کا منافع ہے، اسے کتاب بیچنی ہے. تو بہرحال کتاب کی ایک قسم ہوئی جو اللہ کے ولیوں کے بارے میں کتاب ہے، لیکن بہت بعد میں، 200, 300, 500 سال کے بعد وہ کتاب جو ہے وہ چھپی اور بک رہی ہے. کتاب کی ایک دوسری قسم ہے جس میں آتی ہیں کشف المحجوب، ہشت بہشت، مثنوی، سرکار جلال الدین رومی، دلیل العارفین، और ऐसी किताबें जो अल्लाह के वलियों के फरमान हैं, उन किताबों में हर एडिशन में कुछ बदलाव किया जाता है, थोड़ा 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 थोड़ा, जिससे हकीकत गायब हो जाती है और वो पानी पानी रह जाता है, जिसमें जरा सा दूध होता है पानी पानी मिला रह जाता है, वो पानी ही रह जाता है। बड़ी मुश्किल से कुछ पब्लिशर ऐसे बाजिम्मेदार हैं, जिम्मेदार हैं बहुत कम, कि जो अपनी प्रोफेशनल जिम्मेदारी को समझते हुए किसी भी पुरानी किताब के साथ कोई रद्दोबदल नहीं करते, उनकी किताबें पढ़ने के काबिल होती हैं। उनका मकसद कमाना और सिर्फ कमाना नहीं होता, वो ये जानते हैं कि एक किताब कितने आदमियों को सही रास्ते पे ला सकती है और गुमराह कर सकती है। बहरहाल अब हम खास बात पे आते हैं। आज हम बातचीत करेंगे, जैसा उनवान था बात का, फरमाने गौसे आजम। हजरत महबूब सुभानी कुतुब रब्बानी शेख व सैयद अब्दुल कादर जिलानी कुद्दूस रहुल अजीज, जो कि सरकार गौस पाक के नाम से मशहूर हैं, उनके फरमान, उनके बयान जो उन्होंने खुद फरमाए, वो कुछ जगह जमा किए गए और उस किताब का नाम फुतूह अल रब्बानी था, जिसका उर्दू में नाम बदल के फ्यूज़ गौसे यजदानी रखा गया। उसमें से कुछ बातें ये तसव्वुफ का खादिम आपके सामने दलील शुदा तौर पर पेश कर रहा है। आपसे गुजारिश है कि आप इसे समझने की कोशिश करें। ये मैं इसका रेफरेंस बाद में दूंगा, पहले सरकार का जो फरमान है वो सुन लीजिए। तू कुछ भी नहीं और ना तेरा इस्लाम सही है। ऐ अल्लाह के बंदे, तू कुछ भी नहीं और ना तेरा इस्लाम सही है। इस्लाम जिस पर के कलमाए शहादत की बुनियाद है, यानी तौहीद व रिसालत पर, वो भी तेरे लिए तमाम नहीं हुआ। तू ला इलाहा इल्लल्लाह कहता है और झूठ भी बोलता है। तेरा ये कहना ही झूठ है और तेरे दिल में माबूदों की एक बहुत बड़ी जमात है। तेरा वक्त के हाकिम और मोहल्ले के अमीर से डरना तेरा माबूद है, तू उसकी इबादत करता है। तेरी कोशिश, तेरा नफा, तेरी ताकत और कुव्वत, तेरे कान, तेरी आंखें और अपनी गिरफ्त पर भरोसा करना तेरे माबूद हैं, तूने उन्हें माबूद बना रखा है। गुजारिश है अपने से सवाल पूछने की, हम में से सबको अपने से सवाल पूछना है। तेरा नफा और नुकसान, अता और मना के वास्ते मखलूक की तरफ तवज्जो करना तेरा माबूद है। तुझ पर अफसोस है कि तू अपने दिल के कौल की ताईद कर रहा है, जो भी तेरे दिल में आ रहा है वो ही कर रहा है। जब तू ला इलाहा इल्लल्लाह कहता है, बस ये नफी कुल्ली है, यानी कोई माबूद नहीं है, और इल्लल्लाह असबात कुल्ली है, यानी बस अल्लाह के सिवा कोई माबूद नहीं, यानी अल्लाह ही माबूद है, कोई दूसरा नहीं, बस जब तेरे दिल में अल्लाह के सिवा किसी दूसरे पर एतमाद और भरोसा किया तेरे दिल ने, बस तू अपने अजबाते कुल्ली में झूठा हो गया और जिस पर तूने भरोसा किया वो तेरा माबूद बन गया, तेरा अफसर तेरा माबूद बन गया। सरकार गौस पाक ने ये बयान 11 जीकाद बरोज मंगल रात में 545 हिजरी में खानकाहे कादरिया में इरशाद फरमाया। आगे कुछ और देख लेते हैं, इस गुलाम ने कुछ हवाले इकट्ठे किए हैं, अच्छा रहेगा। जुल्म अंधेरों का मजमुआ है, अपने नफ्स और दूसरों पर जुल्म ना कर, अपने नफ्स पे भी जुल्म ना कर। एक तो रस्मों ने इतना गड़बड़ झाला फैला रखा है कि कोई हद नहीं है। नफ्स के मायने बदल गए, नफ्स मकसद शहवत हो गया है। हर जगह नफ्स की बुराई, हर जगह नफ्स की बुराई, हर जगह नफ्स की बुराई। अरे तुम्हें मालूम है मुल्लाओं के नफ्स कहते किसे हैं? नफ्स मुतमईना, नफ्स मुलहमा, नफ्स मुजक्किया, नफ्स लवामा। क्या नफ्स की ये कैफियतें नहीं हैं? तुमने किताबों में मार पता नहीं क्या क्या भर दिया उल्टा सीधा। नफ्स मकसद शहवत, क्योंकि तुम्हारे दिमाग में शहवत भरी रहती है। इसलिए सरकार गौस पाक क्या फरमा रहे हैं, अपने नफ्स यानी अपने नफ्स पर भी और दूसरों पर जुल्म ना कर, क्योंकि जुल्म दुनिया और आखिरत में अंधेरों का मजमुआ है। यानी इतने सारे अंधेरे, सरकार गौस पाक का एक फरमान, कुर्बान। सरकार गौस पाक ने फरमाया, जुल्म करने वाला मजलूम दुनिया बिगाड़ता है और अपनी आखरत। ये इस जगह नहीं है, ये अलग है। जुल्म इतना बुरा है, मजलूम की दुनिया बिगाड़ता है और अपनी आखरत। अपने नफ्स और दूसरों पर जुल्म ना कर, क्योंकि जुल्म दुनिया और आखरत में अंधेरों का मजमुआ है। जुल्म दिल को तारीख और चेहरा और नामाए आमाल को स्याह बना देता है। इसलिए ना तो तू किसी पर जुल्म कर और ना ही किसी जालिम की मदद कर। एक और फरमान, बुलंदी और फरमान सुनने के लिए और आगे बयान करने के लिए नहीं होता। सुना और फिर चाय की दुकान पे बैठ गए, यहाँ सरकार गौस पाक ने ये फरमाया है, अच्छा बहुत अच्छी बात है भाई। उन्होंने आगे कहा, उन्होंने आगे कहा, उन्होंने आगे कहा, बस कहा सुनी चल रही है। अबे सब कुल कुल कहते रहोगे, हो अल्लाह अहद भी तो कोई कहने वाला हो जाए। अमल के लिए है बुलंदी और इज्जत, बुलंदी और इज्जत हासिल करने की वजह सबर करना है। अगर तू सबर करता है तो बुलंदी और इज्जत हासिल होगी। ये फरमान ये गुलाम हवाला दे देता है। सरकार गौस पाक ने ये फरमान जो है 2 रजब 545 हिजरी बरोज मंगल शाम के वक्त खानकाहे قادریہ میں ارشاد فرمایا. ایک قول آپ کی خدمت میں اور. فرمان غوث پاک ہے، علم کا حصول کیسے ہو، یعنی جو حقیقت کا علم ہے وہ کیسے حاصل ہو. ایک عالم اب یہ سرکار غوث پاک فرما رہے ہیں، ایک عالم سے دریافت کیا گیا کہ یہ علم جو آپ کو حاصل ہے کس طرح ملا ہے، تو انہوں نے جواب دیا کہ کوے کے علی صبح اٹھنے اور گدھے کے صبر کرنے اور خنجیر کی ہرس اور کتے کی چاولوسی سے سبق حاصل کرنے کی وجہ سے. اچھا، اب یہ علم جو ہے، پہلی بات غور کرنے کی ہے کہ یہ کون سے علم کے بارے میں بات چیت ہو رہی ہے. ایک عالم سے دریافت کیا گیا تو ان کے پاس، ان عالم صاحب کے پاس کون سا علم ہوگا؟ کتابیں یاد ہوں گی، حدیثیں یاد ہوں گی، حوالے یاد ہوں گے. وہ تو یہ جواب دے رہے ہیں کہ کوے کے علی صبح اٹھنے، گدھے کے صبر کرنے اور خنزیر کی ہرس اور کتے کی چاپلوسی سے سبق حاصل کیا ہے میں نے، اس سے یہ علم ملا ہے. تو ظاہر سی بات ہے، اب دیکھیے اصلی بات یہ ہے کہ یہ کس علم کی بات ہو رہی ہے بھائی. یہی علم تصوف ہے، ایک بات تو یہ. اور دوسری بات یہ کہ فرمان غوث پاک سے یہ بھی ثابت ہو رہا ہے کہ میاں سیکھنے والا ہونا، تو سیکھنے والا ہر چیز سے سیکھ سکتا ہے، یہاں تک کہ کوے سے، گدھے سے، خنزیر سے اور کتے سے. اگر آپ کو یہ بات ہضم نہیں ہو رہی ہے تو ورقہ نمبر لکھ لیجئے، کتاب نمبر، کتاب ہے فیوز غوث یزدانی، ورقہ نمبر 312 اور خطبہ نمبر یہ 38 ہے تو یہ 37 ہو گیا، خطبہ نمبر 37. اور یہ لکھا ہوا ہے علم کا حصول. اب اگر بس یہ ہے اور یہ کتاب ہے. چاہ رہا ہوں کہ علم ہے ہی کوئی اور، علم کسی اور چیز کو بنا دیا گیا، لیکن علم کچھ اور چیز ہے. اور ایک سرکار غوث پاک کا فرمان، ایک اور دھیان سے سنیے گا، پہلی بار میں سمجھ میں نہیں آئے گا. عبادت ترک عبادت ہے، عبادت ترک عبادت ہے، نہ کہ عادت کے عبادت کی جگہ لے لے. عبادت ترک عبادت ہے، نہ کہ عادت کے عبادت کی جگہ لے لے. اب یہاں لفظ، یہ فصاحت اور بلاغت کی بات ہے. سرکار دو عالم فصاحت اور بلاغت کا معجزہ لے کر آئے تھے، اور ان کے جو بھی حقیقی علم کے وارث ہیں ان کو بھی اسی میں سے تبرک کا ٹکڑا ملا ہے. یہ سینٹینس بھی اپنے آپ میں بہت قیمتی ہے اور دلیل ہے اور ثبوت ہے فصاحت اور بلاغت کی. عبادت ترک عبادت ہے، نہ کہ عادت کے عبادت کی جگہ لے لے. इसमें इबादत लफ्ज दो जगह आया है। पहले हम इसके मायने समझ लेते हैं। इबादत तरके इबादत है, यानी जो हकीकत की इबादत है वो रस्मी रिवायती तकलीदी इबादत को छोड़ने का नाम है। इबादत तरके इबादत है, ना के आदत। जब भी आप कोई चीज एक मैकेनिकल वे में करते हैं तो उसमें से हुजूर कलबी गायब हो जाता है और होश गायब हो जाता है, और हुजूर कलबी के बिना, कल्ब को हाजिर रखे बिना कोई इबादत ही कबूल नहीं होती। करते रहो तुम, मकसद करते रहो, एक्सरसाइज है, सर पटको, कुछ भी करो, करते रहो। इबादत तरके इबादत है, ना के आदत। तो इबादत जो है, हकीकत की इबादत, रस्मी इबादत को छोड़ने का नाम है, और उसे एक मैकेनिकल वे से ना किया जाए, जिस तरीके से कोई मशीन काम करती है उस तरीके से ना किया जाए। ये इस सेंटेंस के आधे हिस्से का मफहूम है। ना के आदत के इबादत की जगह ले ले। अगर तुमने, अब आदत को आप बातचीत के दूसरे हिस्से से जोड़िए, सेंटेंस के दूसरे हिस्से से, ना के आदत के इबादत की जगह ले ले। अगर आप मैकेनिकल वे से एक रस्मी तरीके से बिना दिल को हाजिर रखे हुए जिस तरीके से आप गाड़ी चला रहे हैं तो अचानक एकदम कोई बच्चा सामने आया तो होश आता है, वरना गाड़ी सही चले जा रही है या आप बोले जा रहे हैं, इस चीज़ को मैकेनिकल वे कहा जाता है। अगर आपको हकीकत की इबादत करनी है तो आपको मैकेनिकल वे छोड़ना पड़ेगा, रस्मी इबादत छोड़नी पड़ेगी। इबादत तरके इबादत है, ना के आदत के इबादत की जगह ले ले। आपने सरकार गौस पाक के फरमान को इतने प्यार से सुना, मोहब्बत से सुना, खुलूस से सुना, उसके लिए बहुत बहुत शुक्रिया। और एक दुआ, छोटी सी, सिर्फ एक सेंटेंस, या रब्बुल आलमीन, मेरे मौला, पाक परवरदिगार, मौलाए मुख्तार, हम सब लोगों को सरकार दो आलम के रूहानी इल्म में से जो हिस्सा सरकार गौस पाक को अता हुआ, उस रूहानी इल्म में से तबर्रुक और थोड़ा सा हिस्सा अता फरमा। आमीन या रब्बुल आलमीन, रब्बना आमीन। बहुत बहुत शुक्रिया।